الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله محترم ناظرین کرام آپ دیکھ رہے ہیں پروگرام شان محمدی آج شان محمدی سلسلے کی 29ویں قسط آپ دیکھ رہے ہیں اور جیسا کہ آپ جانتے ہیں کہ یہ پروگرام امام بصیر رحمۃ اللہ تعالی کے قصیدے قصیدہ محمدیہ کی شرح پر مشتمل ہے اور یہ بات بھی اس پروگرام کے اندر بارہا بتائی جا چکی کہ امام بصیر رحمۃ اللہ تعالی علیہ نے اپنے قصیدے میں 29 اشعار قلم بند فرمائے ہیں اس اعتبار سے یہ پروگرام اس کڑی کا اس قسطوار سلسلے کا آخری پروگرام ہے امام بصیر رحمۃ اللہ تعالی علیہ نے اس قصیدے میں جو آخری شعر کہا اس شعر کے اندر بھی نبی اکرم علیہ الصلوۃ والسلام کی کچھ ایسی صفات کا ذکر ہے بطور خاص ایک ایسے وصف کا ذکر ہے کہ جس میں بھی اختتام کا معنی پایا جاتا ہے آپ فرماتے ہیں محمد یوم بعث الناس شافعنا جب دنیا ختم ہو جائے گی میدان حشر برپا ہوگا جب کٹھن مرحلہ ہوگا جب مشکل وقت ہوگا جب نفسہ نفسی کا عالم ہوگا جب حساب کتاب کا دن ہوگا جب سورج سوا نیزے پر ہوگا جب مشکلات کا عالم ہوگا گھبراہٹ کا عالم ہوگا دشواری کا عالم ہوگا لوگ شفاعت کے لیے ایک دوسرے کا منہ تک رہے ہوں گے لوگ شفاعت کے لیے بڑے بڑوں کے پاس جائیں گے شفاعت کے لیے انبیاء کے پاس جائیں گے شفاعت کے لیے ایک دروازے سے دوسرے دروازے کی طرف جائیں گے اور سبھی جگہوں سے مایوس ہوں گے لیکن ایک بارگاہ ایسی بارگاہ ہوگی جہاں اس دن مایوسی نہیں ہوگی وہ دن کہ جو گھبراہٹ کا دن ہے پریشانیوں کا دن ہے دشواریوں کا دن ہے لیکن ایک ذات ایسی ہوگی کہ جو استغاثہ لانے والوں کو فریاد لانے والوں کو پکار لانے والوں کو مایوس نہیں کرے گی جی ہاں وہ ذات مبارکہ میرے اور آپ کے پیارے آقا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی ذات ہوگی نبی اکرم علیہ الصلوۃ والسلام فرمائیں گے انا لہا آج شفاعت کے لیے میں ہوں حضور علیہ الصلوۃ والسلام اس دن شفاعت کریں گے امام بصیر رحمۃ اللہ تعالی فرما رہے ہیں کہ محمد یوم بعث الناس شافعنا نبی اکرم علیہ الصلوۃ والسلام جب روز محشر ہوگا حشر جب برپا ہوگا ہماری شفاعت کرنے والے ہوں گے حضور اکرم علیہ الصلوۃ والسلام ہماری شفاعت کریں گے ہمیں نجات بخشیں گے اللہ کی بارگاہ سے معافی دلوائیں گے حوض کوثر پر جام پلائیں گے آپ پل صراط پر کام آئیں گے آپ میزان پر کام آئیں گے نبی اکرم علیہ الصلوۃ والسلام آپ کی یہ صفت آپ کا یہ وصف ہماری نجات کا باعث ہوگا ایک طرف تو پہلے مصرعے کے اندر دنیا کے اختتام اور اخروی کیفیت کا ذکر ہے اور دوسری طرف اسی مصرعے کے اندر نبی اکرم علیہ الصلوۃ والسلام کی شفاعت کا ذکر ہے کیونکہ شعر نمبر 28 کے تحت بہت تفصیل کے ساتھ شفاعت کے حوالے سے آپ گفتگو ملاحظہ فرما چکے ہیں تو بطور خاص آج کے سلسلے میں ہم شفاعت پر تو گفتگو نہیں کریں گے لیکن اعلیٰ حضرت امام اہل سنت امام عشق و محبت امام احمد رضا خان علی رحمت الرحمان کا एक कलाम में आपके सामने अर्ज करता हूँ और उस कलाम के कुछ मुंतखब अशआर। आला हजरत फरमाते हैं कि पेशे हक मुजदा शफात का सुनाते जाएंगे, आप रोते जाएंगे, हमको हंसाते जाएंगे, दिल निकल जाने की जा है आह किन आंखों से वो, दिल निकल जाने की जा है आह किन आंखों से वो, हमसे प्यासों के लिए दरिया बहाते जाएंगे। नबी अकरम अलैहिस्सलाम उस दिन गमगीन होंगे, उम्मत के लिए माफी के तलबगार होंगे, अल्लाह तबारक व तआला की बारगाह में गिरिया फरमा रहे होंगे। तो आला हजरत इमाम अहले सुन्नत रज़ी अल्लाह तआला उस कैफियत को याद करते हुए कुछ यूं अर्ज करते हैं कि दिल निकल जाने की जा है हुजूर, जो हमें खुश करने वाले हैं आज आप गमगीन हैं, दिल निकल जाने की जा है आह किन आंखों से वो, हमसे प्यासों के लिए दरिया बहाते जाएंगे। हाँ चलो हसरत जदो, हाँ चलो हसरत जदो, सुनते हैं वो दिन आज है। हाँ चलो हसरत जदो, सुनते हैं वो दिन आज है, थी खबर जिसकी के वो जलवा दिखाते जाएंगे, थी खबर जिसकी के वो जलवा दिखाते जाएंगे। और खाक उफता दो, खाक उफता दो, बस उनके आने ही की देर है। खाक उफता दो, ए परेशान हालो, ए मुसीबत के मारो, ए आहो फगा करने वालो, खाक उफता दो, बस उनके आने ही की देर है, खुद वो गिरकर सजदा में हमको उठाते जाएंगे, खुद वो गिरकर सजदा में हमको उठाते जाएंगे। और वुसअते दी है खुदा ने दामने महबूब को, वुसअते दी है खुदा ने दामने महबूब को, जुर्म खुलते जाएंगे और वो छुपाते जाएंगे, जुर्म खुलते जाएंगे और वो छुपाते जाएंगे। अरे लोग आए मुस्कुराते, लोग आए मुस्कुराते, हम असीरों की तरफ, परेशान हालों की तरफ, मुसीबत के मारों की तरफ, गुनाहों में गिरफ्तार लोगों की तरफ, के लोग आए मुस्कुराते, हम असीरों की तरफ, फिर मने इसियां पे अब बिजली गिराते जाएंगे। तो गुनाहों का ढेर होगा, अब वो ढेर खासर हो जाएगा, उसका वजूद खत्म हो जाएगा, यानी गुनाहों की माफी अता कर दी जाएगी, आपकी शफात की वजह से निजात नसीब होगी, आपकी शफात की वजह से उखरवी कामयाबी नसीब होगी। तो इमाम बुसैर रहमतुल्लाह अलैह फरमा रहे हैं कि मुहम्मदुन यौम बअथिन नासी शाफिउना, नबी अकरम अलैहिस्सलाम कयामत के दिन, महशर के दिन आप हमारी शफात करने वाले होंगे, आप शफात करके हमें निजात बख्शेंगे। दूसरे मिसरे के अंदर इमाम बुसैर रहमतुल्लाह तआला अलैह इरशाद फरमाते हैं, मुहम्मदुन खातमुन लिर्रुसुली कुल्लिहिमी, नबी अकरम अलैहिस्सलाम तमाम के तमाम अंबिया के आने का जो सिलसिला था उसके लिए मोहर है, वो सिलसिला बंद हो चुका, अब वो दरवाजा बंद हो गया, अब वो दरवाजा कभी नहीं खुलेगा। नबी अकरम अलैहिस्सलाम इस बिना पर आप खातमुन नबीयीन कहलाते हैं। बात यह है, यानी एक उसलूब है, इमाम बुसैर रहमतुल्लाह तआला अलैह नबी अकरम अलैहिस्सलाम के औसाफ को बयान कर रहे हैं, प्यारे आका अलैहिस्सलाम की सिफात को अपने इस कसीदे के अंदर बयान कर रहे हैं। इस कसीदे के अंदर आपने प्यारे आका अलैहिस्सलाम की बहुत सारी सिफात बयान फरमाई। आखिर क्या वजह है कि सबसे आखिरी जो मिसरा है और सबसे आखिरी शेर का मिसरा, मिसरा भी आखिरी, उस मिसरे के अंदर प्यारे आका अलैहिस्सलाम का जो वस्फ बयान किया गया वो वस्फ है आपका खातमुन नबीयीन होना। उसलूब यह है कि जब हम अल्लाह रब्बुल इज्जत को याद करते हैं, अल्लाह ताला को पुकारते हैं, तो जब हम रहम के मुतकाजी होते हैं तो या रहीमु कहते हैं, या रहमानु कहते हैं, या करीमु कहते हैं, जब हम मगफिरत के तालिब होते हैं तो या गफूरु कहकर उसकी बारगाह में फरियाद करते हैं, और जब हम अपने दिल के अंदर खौफ खुदा पैदा करना चाहते हैं, खौफ खुदा का एहसास बेदार करना चाहते हैं, تو ہم اللہ تعالیٰ کی صفت قہار کا تصور لاتے ہیں، صفت جبار کا تصور لاتے ہیں، منتقم کا تصور لاتے ہیں۔ تو یہ جو صفات، ان کا تصور کرنا ہمیں ہمارے دل کے اندر خوف پیدا کرتا ہے، خشیت پیدا کرتا ہے، گریہ پیدا کرتا ہے، رقت پیدا کرتا ہے۔ تو بات یہ ہے کہ اللہ تبارک و تعالیٰ کے صفات ہوں، نبی اکرم علیہ الصلوۃ والسلام کی صفات ہوں، ان کے ذکر کرنے میں، ان کے یاد کرنے میں، ان کو لکھنے میں، ان کو پکارنے میں ایک اسلوب یہ بھی ہوتا ہے کہ موقع محل کی مناسبت سے وہ الفاظ ذکر کیے جائیں۔ اگر بندہ اللہ کی بارگاہ میں گریہ کر رہا ہے تو کہے گا یا غیاث المستغیثین، اے پکارنے والوں کی مدد کو قبول کرنے والے، اور کبھی وہ یہ کہے گا یا ارحم الراحمین، اے سب رحم کرنے والوں سے بڑھ کر رحم کرنے والے، اے سب مہربانوں سے بڑھ کر مہربان۔ تو یوں اللہ تبارک و تعالیٰ کی ان صفات کو یاد کرے گا جس کے اندر رحم اور مدد کے معنی پائے جاتے ہیں۔ امام حسین رحمۃ اللہ تعالی نے بھی موقع کی مناسبت سے نبی اکرم علیہ الصلوۃ والسلام کی ایسی صفت کو ذکر کیا کہ جس کے اندر خاتم النبیین کا معنی پایا جا رہا ہے، اختتام کا معنی پایا جا رہا ہے، کہ حضور علیہ الصلوۃ والسلام آپ آخری نبی ہیں، آپ کے بعد کوئی نبی نہیں آئے گا۔ اور کتابوں کے اندر ایک اصطلاح پائی جاتی ہے برات استحلال کی، کہ خطبے کے اندر ایسے الفاظ بیان کیے جاتے ہیں کہ جس سے مقصد اور مدعا کی طرف بھی اشارہ ہو جاتا ہے، اور تو گویا کہ ہم یہ کہہ سکتے ہیں کہ اختتامی شعر کی طرف بھی اشارہ کرنا یہاں پر مقصود ہے۔ نبی اکرم علیہ الصلوۃ والسلام کی صفات کا تذکرہ کرنا بہت بڑی سعادت کی بات ہے، برکتوں کی بات ہے، رحمتوں کی بات ہے۔ آپ علیہ الصلوۃ والسلام کی صفات کا جہاں تذکرہ کیا جاتا ہے، ایک ہمیں نیکیاں ملتی ہیں، دوسری ہمیں معرفت ملتی ہے، اپنے آقا علیہ الصلوۃ والسلام کی پہچان ملتی ہے۔ جب ان صفات کی ہم تشریح اور توضیح سنتے ہیں تو ہمارا دل باغ باغ ہو جاتا ہے، ہماری معلومات میں اضافہ ہوتا ہے، ہمارے ایمان کی تقویت میں اضافہ ہوتا ہے۔ کیونکہ جس قدر ہم نبی اکرم علیہ الصلوۃ والسلام کی ذات و صفات کی زیادہ سے زیادہ معرفت حاصل کریں گے، ہمارے دل اسی طرح پیارے آقا علیہ الصلوۃ والسلام کی محبت میں لبریز ہوتے چلے جائیں گے، آپ کی محبت بڑھتی چلی جائے گی۔ آپ کی زیادہ معرفت کا حاصل ہونا آپ کی زیادہ محبت کا سبب ہے۔ نبی اکرم علیہ الصلوۃ والسلام کی جتنی زیادہ پہچان ہوگی، اتنا زیادہ لگاؤ ہوگا، اتنا زیادہ یقین کامل، ایمان محکم حاصل ہوگا۔ لیکن ان صفات کے اندر ایک بات یہ بھی ہے کہ ہم اللہ تبارک و تعالیٰ کی صفات کا معاملہ ہو یا نبی اکرم علیہ الصلوۃ والسلام کی صفات کا معاملہ ہو، ان صفات کے ضمن کے اندر ہم اپنے عقیدے کو بھی مضبوط کر رہے ہوتے ہیں۔ جیسا کہ اللہ تبارک و تعالیٰ کی صفت، اگر رحم پر بات کی جائے، تو ایسی صفت ہے کہ جو اللہ تعالیٰ کے شایع نشان ہے، اللہ تعالیٰ کی بصارت پر، اللہ تعالیٰ کی سماعت پر بات کی جائے تو ہم یہ کہیں گے اللہ تعالیٰ سنتا ہے، اس انداز پر سنتا ہے جو اس کے شایع نشان ہے۔ وہ کان کا محتاج نہیں دیکھنے کے لیے، اللہ رب العزت آنکھ کا محتاج نہیں، اللہ رب العزت حی ہے جیسا اس کی شان کے لائق ہے، اللہ تعالیٰ علیم و خبیر ہے جیسا اس کی شان کے لائق ہے۔ مطلب ایک علم وہ ہوتا ہے کہ علم کا اطلاق بندوں پر بھی ہوتا ہے، بندے بھی عالم کہلاتے ہیں، اللہ تعالیٰ بھی عالم ہے، لیکن جو بندوں کا علم ہے یہ کچھ اور قسم کا ہے کہ بندے جو ہیں اپنے علم کے اندر اسباب کے محتاج ہوتے ہیں۔ مثال کے طور پر اگر آپ کو درد محسوس ہو رہا ہے، آپ کو خوشبو محسوس ہو رہی ہے، آپ کو ذائقہ محسوس ہو رہا ہے، ہمارے حواس خمسہ عقل تک یہ پیغام پہنچاتے ہیں کہ جناب اس طرح کی کیفیت ہے۔ اب کسی کا ہاتھ سن ہو جائے، ہاتھ سن ہو کر حس کی صلاحیت اس کے اندر ختم ہو جائے تو کتنی ہی چٹکی بھرتے رہیں، دماغ تک وہ پیغام نہیں پہنچے گا۔ تو دماغ تک جو پیغام پہنچ رہا ہے، اس پیغام کا جو ذریعہ ہے وہ حواس خمسہ ہے۔ تو بندوں کا جو علم ہے وہ اسباب کا محتاج ہوا کرتا ہے، بندے تکلف کے ساتھ علم حاصل کرتے ہیں، ذرائع سے علم حاصل کرتے ہیں۔ اللہ رب العزت بھی عالم ہے، علم اللہ کی صفت ہے۔ جب علم کا معنی اللہ کے ساتھ ہوگا، جب اللہ کے علم کی بات کی جائے گی، تو پھر اللہ تعالیٰ इन तकल्लुफात से पाक है, अल्लाह ताला का जो इल्म है वो असबाब से पाक है, उसका इल्म जाती इल्म है, किसी सबब का मोहताज नहीं। उसका जो इल्म है वो इल्म की एक ऐसी तजल्ली है जिसकी कमा हक्कुहु ताबीर हम कैसे बयान कर सकते हैं। लेकिन जो बातें उसकी जात की मुनाफी हैं, उसके शाया निशान नहीं है, हम उनकी नफी करेंगे। तो मुद्दा यह है, गर्ज व मकसूद ये है कि अगर अल्लाह रब्बुल इज्जत की सिफात को बयान किया जाता है, अल्लाह रब्बुल इज्जत की सिफात की तशरीह और तौजीह की जाती है, तो वहां ईमानियात के ताल्लुक से बहुत सारी बातें हमें सीखने को मिलती है। इसी तरीके से नबी अकरम अलैहिस्सलाम की जो सिफात हैं, इसमें कितनी ही ऐसी सिफात हैं जिसका ताल्लुक ईमानियात से है, अकीदे से है। हमने शफात का जिक्र किया, शफात कुबरा नबी अकरम अलैहिस्सलाम को जो हासिल होगी, इसका ताल्लुक रोज़े हशर से है। तो जो शख्स आखिरत का अकीदा रखता होगा वही इस शफात को मानेगा, और जो इस शफात को नहीं मानेगा वो शायद इस वजह से ना माने कि उसका आखिरत का अकीदा ना हो। आखिरत का अकीदा रखना भी जरूरियात दीन में से एक दीनी जरूरत और एक बुनियादी अकीदा है। इसी तरीके से हुजूर नबी अकरम अलैहिस्सलाम का एक वस्फ ये है, आप खातमुन नबीयीन हैं। खातमुन नबीयीन का माना क्या है ये जानना एक मुसलमान के लिए बेहद जरूरी है। आइए आज के इस आखिरी प्रोग्राम के अंदर हम नबी अकरम अलैहिस्सलाम के इस वस्फ को जानने की कोशिश करते हैं, इसका माना क्या है, इसका मफहूम क्या है। कुरान पाक ने नबी अकरम अलैहिस्सलाम को किस मकाम पर इस टाइटल के साथ, इस लकब के साथ और इस सिफत के साथ याद किया है? नबी अकरम अलैहिस्सलाम ने खुद कहाँ कहाँ अपने आप को खातमुन नबीयीन कहा, आखिरी नबी कहा? क्या आखिरी नबी का माना वो हो सकता है कि जो कुछ बातिल कुव्वतें बयान करने की कोशिश करती हैं? आज के इस प्रोग्राम के अंदर और इस मुख्तसर वक्त के अंदर हम ये जानने की कोशिश करेंगे खातमुन नबीयीन का माना और मफहूम क्या है। तो बड़े गौर तवज्जो से सुनिएगा, इससे पहले कि मैं कुरान पाक की आयत मुबारका और अहदीस मुबारका शुरू करूं, आगाज करूंगा इमाम अहले सुन्नत रज़ी अल्लाह तआला के कुछ अशआर से। इमाम अहले सुन्नत रज़ी अल्लाह तआला बयान फरमाते हैं कि कर्न बदली रसूलों की होती रही, कर्न बदली रसूलों की होती रही, चांद बदली का निकला हमारा नबी, क्या खबर कितने तारे खिले छुप गए, क्या खबर कितने तारे खिले छुप गए, पर न डूबे न डूबा हमारा नबी, पर न डूबे न डूबा हमारा नबी। एक और मकाम पर आप इरशाद फरमाते हैं कि फतह बाबे नबूवत पे बेहद दुरूद, फतह बाबे नबूवत पे बेहद दुरूद, खत्म दौरे रिसालत पे लाखों सलाम, खत्म दौरे रिसालत पे लाखों सलाम, जिसके घेरे में है अंबियाओ मलक, अरे जिसके घेरे में है अंबियाओ मलक, उस जहांगीर बासत पे लाखों सलाम। अल्लाह रब्बुल इज्जत कुरान मजीद फुरकान हमीद में इरशाद फरमाता है, मा काना मुहम्मदुन अबा अहदिम मिर रिजालिकुम, नहीं है नबी अकरम अलैहिस्सलाम तुम में से किसी के वालिद। हुजूर अलैहिस्सलाम हमारे रूहानी बाप तो हैं, लेकिन कुरान ये कह रहा है कि हुजूर अलैहिस्सलाम किसी के, तुम में से किसी के हकीकी बाप नहीं है। वलाकिर रसूल अल्लाह व खातमुन नबियीन, लेकिन हुजूर अलैहिस्सलाम अल्लाह के रसूल हैं और खातमुन नबियीन हैं। रसूल अकरम अलैहिस्सलाम सिलसिला नबूवत के लिए मोहर हैं, ऐसी मोहर हैं इसके बाद कोई नबी नहीं आएगा। ये इमारत मुकम्मल हो चुकी, ये जंजीर मुकम्मल हो चुकी, सिलसिला तो ज़हब का ये सिलसिला पाए तकमील तक पहुंच चुका, अब कोई और नबी नहीं आ सकता। कुरान ने नबी अकरम अलैहिस्सलाम को खातमुन नबीयीन करार दिया। उलमा लिखते हैं कि लफ्ज़े खातमुन नबीयीन का माना यह है कि आपके बाद कोई नबी नहीं आएगा, और कोई इस माना के अलावा अगर कोई और माना करता है तो वह दायरा इस्लाम से खाली हो जाएगा। वजह यह है कि यह माना इजमाए उम्मत से साबित है, ये वो माना है जिस पर किसी का इख्तलाफ नहीं रहा, ये वो माना है जो पूरी उम्मत मुस्लिमा का इजमाई माना है। खातमुन नबीयीन का माना ये कि आपके बाद कोई नबी नहीं आएगा, कोई रसूल नहीं आएगा, कोई मुरसल नहीं आएगा, हुजूर अलैहिस्सलाम आखिरी नबी हैं। इमाम तिबरी रहमतुल्लाह तआला मुतवफ़ा तकरीबन 300 सन हिजरी, आप अपनी किताब के अंदर लिखते हैं इस आयत मुबारका में खातमुन नबीयीन का माना यह है, बिमाना अन्नहु आखरुन नबीयीन, के हुजूर अलैहिस्सलाम सबसे आखिरी नबी हैं। आप कहेंगे इतनी ताकत क्यों बयान हो रही है? बात यह है कि जब चोर उचक्के बैठे हों, जब कैफियत ये हो आंख से काजल खास चुरा लें, यहाँ वो चोर बला के हैं, तेरी गठड़ी ताकी है और तूने नींद निकाली है। चोर ज्यादा हो तो चौकीदारी ज्यादा की जाती है, मजबूत तरीके से की जाती है। हमला आवर किस सिमत से हमला आवर हो रहा है, उस सिमत को मजबूत किया जाता है। अगर उसने दीवार के रास्ते आना है तो दीवार को मजबूत बनाया जाएगा, दीवार को ऊंचा किया जाएगा, दीवार पर जंगला लगाया जाएगा। अगर उसने गेट से आना है, कैमरे लगाए जाते हैं, सिक्योरिटी अलार्म लगाए जाते हैं। अगर उसने छत से आना है, ग्रिल लगाकर हाउस को पैक किया जाता है, बंद किया जाता है, चौकीदार बिठाए जाते हैं। हम चोर की नफ्सियात को सामने रखते हैं कि चोर किस सिमत से आकर घुसेगा, कहां से घुस बैठिया आकर हमला आवर होगा। तो बात यह है कि दिगर कीमती खजाने की हिफाजत के लिए हम चोर की वारदात का अंदाज देखते हैं। तो चोरों ने समझा हम इस टाइटल का फायदा उठाएं, माना बिगाड़कर खुद नबी बन जाएं और लोगों को ये कहें कि नहीं नहीं हमारा ये नहीं है। लोगों ने कहा इसका माना तो ये है कि हुजूर मोहर लगाते हैं, किसी और को भी नबी बनाएंगे। माजल्ला सुमा माजल्ला, कहां से ऐसा माना आ गया कि जनाब हुजूर किसी और को भी नबी बनाएंगे? वो एक सयाना था किस जमाने में, सयाना तो मैं तंदन कह रहा हूं लेकिन आला दर्जे का अहमक फर्द था, वो कहने लगा कि जी मैं नबी हूं। किसी ने पूछा जनाब क्या तुम्हारे पास दलील है? कहने लगा कि हुजूर ने फरमाया ला नबी अबादी, मेरे बाद ला नबी आएगा। अब लफ्ज नाक ला का मतलब है नो, नो प्रॉफिट आफ्टर मी। तो उसने ये कहा कि नो प्रॉफिट एक नाम है, ला नबी एक नाम है और वो नाम मेरा है। बताइए ऐसे ऐसे अजीब अजीबो गरीब मखलूक भी दुनिया में पाई गई। और बात यह है कि नबी अकरम अलैहिस्सलाम के विसाले जाहरी के बाद से ये फितना शुरू हो गया था। मुसैलमा कज़्ज़ाब के खिलाफ हजरत सिद्दीक़ अकबर रज़ी अल्लाह तआला ने जंग लड़ी, क्योंकि मुसैलमा कज़्ज़ाब जहाँ एक तरफ ज़कात का मुनकिर था वहीं मुद्दई नबूवत भी हो चुका था, दावा नबूवत भी कर बैठा था। और बहुत सारे लोग आते रहे जिन्होंने आकर अपने आप को कहा कि मैं नबी हूँ। उनका मतमा और उनका मकसद क्या था? शोहरत की तलब बहुत सारे लोगों का मकसद था, माल की तलब बहुत सारे लोगों का मकसद था। और कुछ लोग ऐसे भी थे जो प्लांटेड थे, जो हमारे मुखालिफिन की तरफ से यहूद नसारा की तरफ से जिन्हें आगे किया गया कि मुसलमान तो इस नबी का कलमा पढ़ते हैं, इस नबी पर मर मिटते हैं, इस नबी की शरीयत पर अमल करते हैं, इस नबी पर अपनी जान वारी वारी करते हैं, फिदा करते हैं, इस नबी को बगैर देखे आप पर टूट कर निछावर हुए जाते हैं। तो क्यों ना ऐसा हो इस नबी के नाम पर जो लोग फिदा हुए जा रहे हैं, तोड़ दो, बखेर दो, पाश पाश कर दो, एक और नबी खड़ा कर दो। कोई खेल है? मुसलमान भूखा तो रह सकता है, फाके से जान तो दे सकता है, लेकिन नबी अकरम अलैहिस्सलाम की मोहब्बत इसके दिल से नहीं निकाली जा सकती। इसीलिए तो शायर ने कहा है कि मजमूम कोशिश ये हुई कि वो फाका कश के मौत से डरता नहीं जरा, वो फाका कश के मौत से डरता नहीं जरा, रूह मुहम्मद इसके बदन से निकाल दो। लेकिन कैसे निकाली जा सकती है? नबी अकरम अलैहिस्सलाम की मोहब्बत तो असल ईमान है, जाने ईमान है, हिरज़ ईमान है, हमसे हमें सबसे प्यारी है, सबसे अजीज है। और मुसलमान का तो ये अकीदा है कि की मोहम्मद से वफा तूने तो हम तेरे हैं, ये जहां चीज है क्या लोहो कलम तेरे हैं। हम तो वफादार हैं, हम तो नबी अकरम अलैहिस्सलाम के नाम लेवा हैं। मोहम्मद की गुलामी दीन की शर्त अव्वल है, इसी में हो गर खामी तो सब कुछ नामुकम्मल है। नबी अकरम अलैहिस्सलाम की मोहब्बत, आपकी वफादारी, आपका नाम लेना, आपके कदमों पर जान निछावर करना, ये तो हमारे लिए सारत मंदी की बात है। तो नबी अकरम अलैहिस्सलाम के किरदार, आपकी शख्सियत, आपकी बुलंदी, आपके मकाम और मर्तबे को मुतासिर करने के लिए कहते हैं ना, मीनार आए नूर نبی اکرم علیہ الصلوۃ والسلام کی ذات مبارکہ کو تراش کرنے کے لیے، کیا لوگ آپ کی طرف متوجہ نہ ہوں، آپ کے دین کو چھوڑ دیں، قرآن کو چھوڑ دیں، اسلام کی تعلیمات کو چھوڑ دیں؟ قادیان کے اندر ایک نیا نبی پیدا کیا گیا، کہاں سے اس کے ساتھ نبی کا لفظ لگانا بھی توہین ہے، لیکن ایک ایسا شخص پیدا ہوا کہ جو مدعی نبوت بنا، نبوت کا دعویٰ کیا، اس نے سمجھا کہ مسلمان جو ہے وہ دین چھوڑ دیں گے، مذہب چھوڑ دیں گے، نبی اکرم علیہ الصلوۃ والسلام سے وفا کرنا چھوڑ دیں گے، ایسا کیسے ممکن ہو سکتا ہے کہ نورِ خدا ہے کفر کی حرکت پہ خندہ زن، پھونکوں سے یہ چراغ بجھایا نہ جائے گا، پھونکوں سے یہ چراغ بجھایا نہ جائے گا۔ یہ وہ چراغ ہے، یہ وہ روشنی ہے، یہ وہ نور ہے کہ جس کو روشن کرنے والا اللہ رب العزت ہے، جس کو عزت بخشنے والا اللہ رب العزت ہے، جسے مقام مرتبہ بلندی علو بخشنے والا اللہ رب العزت ہے۔ تو کتنے نہ جانے آئے سوچنے والے کہ حضور علیہ الصلوۃ والسلام کی اہمیت کم کر دی جائے، معاذ اللہ، ثم معاذ اللہ، آپ کی رفعت کم کر دی جائے، آپ کی عزت پر حرف آئے، ایسا ممکن نہیں ہے۔ نبی اکرم علیہ الصلوۃ والسلام ہی آخری نبی ہیں، آپ کے بعد کوئی نبی نہیں آئے گا، اور ایسے ایسے پینترے بدلے جاتے ہیں۔ پہلے یہ کہا جاتا ہے کہ جی ذرا یہ تو بتاؤ، حضرت عیسیٰ علیہ السلام انتقال کر گئے یا زندہ ہیں؟ بھائی عقیدہ ختم نبوت کا حضرت عیسیٰ علیہ السلام کے انتقال کر جانے یا زندہ ہونے سے کیا تعلق ہے؟ جب بھی اس مذہب کے لوگ ملیں گے جو جھوٹے نبی کے پیروکار ہیں، وہ مسلمان کو گھیرنے کے لیے سب سے پہلے یہ کہیں گے کہ جی یہ جو ہمارا مرزا ہے، یہ تو مجدد ہے، ولی ہے، یہ تو نیک آدمی ہے۔ ارے بھلا کوئی نیک آدمی حضرت عیسیٰ علیہ السلام کی شان میں توہین کر سکتا ہے؟ نیک بننے کے لیے ایمان ضروری ہے، ایمان ہونے کے لیے انبیاء کی شان کی پاسداری ضروری ہے، حضرت عیسیٰ علیہ السلام کی شان میں جو مغلظات بکے وہ کیسے صاحب ایمان ہو سکتا ہے؟ مجدد ہونا تو بہت دور کی بات ہے۔ پھر اگلا پینترا یہ ہوگا، اگلا وار یہ ہوگا کہ بتائیے حضرت عیسیٰ علیہ السلام زندہ ہیں یا فوت فرما چکے، وہ قرآن پاک کی یہ آیت، وہ آیت، فلاں آیت۔ ارے جناب، کیا اس موضوع کا تعلق کیا ہے؟ موضوع کا تعلق کچھ یوں ہے، یعنی وہ لوگ کچھ یوں قائم کرتے ہیں کہ ایک مسلمان کو کنفیوز کریں گے کہ دیکھیں حضرت عیسیٰ علیہ السلام تو وفات پا چکے ہیں، وہ تو وفات پا گئے، حالانکہ جمہور کا عقیدہ یہ ہے کہ حضرت سیدنا عیسیٰ علیہ نبینا علیہ السلام انہیں اٹھایا گیا ہے، انہیں اٹھایا گیا ہے اور وہ زندہ ہیں، وہ ابھی وفات نہیں پائے ہیں، ان کی روح ان کے جسم سے جدا نہیں ہوئی ہے۔ قرآن پاک کی ایک آیت ہے، لفظ واؤ کو لے کے کچھ ایسا معنی بیان کرنے کی کوشش کرتے ہیں کہ مسلمان کنفیوز ہو جائے، لیکن جو علماء سے جڑا رہتا ہے وہ کنفیوز نہیں ہوتا۔ اگر وہ یہ ثابت کریں کہ حضرت سیدنا عیسیٰ علیہ نبینا علیہ السلام انتقال فرما چکے ہیں، تو کیا مدعا ثابت ہوگا؟ مدعا یہ ثابت ہوگا، نبی اکرم علیہ الصلوۃ والسلام نے ارشاد فرمایا کہ مسیح موعود تشریف لائیں گے، حضرت عیسیٰ علیہ السلام کے متعلق بشارتیں دی گئی ہیں کہ آپ آئیں گے، دجال کا مقابلہ کریں گے، دجال کو قتل کریں گے اور دیگر جو فتنے ہوں گے ان کا مقابلہ کریں گے۔ یہ خبریں حضرت سیدنا عیسیٰ علی نبینا و علیہ الصلوۃ والسلام کے متعلق ہیں۔ اب اگر حضرت عیسیٰ علیہ السلام نے آنا ہے، اگر حضرت عیسیٰ علیہ السلام آئیں گے، تو ان کا جو مدعا ہے وہ پورا نہیں ہو رہا۔ مدعا کب پورا ہوگا؟ کہ پہلے ایک مسلمان کے دل کے اندر یہ بات ڈالیں گے کہ حضرت عیسیٰ علیہ السلام نہیں آئیں گے، پھر اگلی بات یہ ڈالیں گے کہ وہ جس کے بارے میں نبی اکرم علیہ الصلوۃ والسلام نے فرمایا ہے کہ جس نے آنا ہے، جو مسیح موعود ہوگا، وہ تو جناب مرزا ہیں، یہ تو وہی ہیں جس کے بارے میں حضور نے خبر دی تھی، حالانکہ یہ سب باتیں جھوٹی ہیں، وہ تو علامات ہی نہیں پائی گئیں۔ احادیث میں یہ بھی تو ہے کہ دجال کا ظہور ہوگا، دجال کا مقابلہ کریں گے، یہ بھی تو ہے کہ دمشق کے مسجد کے مینارے پر نزول فرمائیں گے، اور علامات بھی تو ہیں۔ اور یہ عقیدہ ہی غلط ہے، یہ عقیدہ ہی درست نہیں کہ حضرت سیدنا عیسیٰ علی نبینا علیہ الصلوۃ والسلام وصال فرما چکے ہیں، بلکہ جمہور کے نزدیک آپ زندہ ہیں۔ اس انداز میں پہلے کوششیں ہوتی ہیں، ابتدان ایک مسلمان کو گھیرتے ہوئے ایک مسلمان کا ایمان برباد کرنے کے لیے جو مسلمان کے گرد گھراؤ ڈالا جاتا ہے، کبھی مال کی لالچ دے کر، کبھی عورت کی لالچ دے کر، کبھی ویزے کی لالچ دے کر، کبھی کسی اور بنیاد پر، تو کبھی کسی اور بنیاد پر، ابتدان اس مسلمان کے ساتھ ہرگز ہرگز یہ بات نہیں کی جاتی کہ ہم ختم نبوت پر بات کر رہے ہیں۔ ہم یہ کہہ رہے ہیں کہ جناب یہ مرزا نبی ہے، نہیں، ایسی باتیں نہیں کی جاتی۔ پھر جب وہ پکا ہو جاتا ہے، آہستہ آہستہ قریب آ جاتا ہے، پھر اس کو اس بات پر قائل کیا جاتا ہے کہ جناب یہ بھی نبی ہے، قرآن کو بھی مانتے ہیں، ہم نماز بھی پڑھتے ہیں، تو اور زیادہ خطرے کی بات ہے کہ جب ان کے نام بھی وہی جو مسلمانوں کے نام، اگر وہ عبادت بھی اسی انداز پر کریں، اگرچہ کہ ہمارا ملک پاکستان اس بات کی اجازت نہیں دیتا کہ یہ اس کیفیت کے ساتھ عبادت گاہ بنائیں کہ جو کیفیت مسلمانوں کی عبادت گاہوں کی ہوتی ہے، تو کہنے کا مقصد یہ ہے کہ مدعا یہ ہوتا ہے کہ اسے اس جگہ تک پہنچانا ہے جہاں نبی اکرم حضرت محمد مصطفیٰ احمد مشتبہ صلی اللہ علیہ وسلم کا دامن اس کے ہاتھ سے چھوٹ جائے، اور مسلمان کے ہاتھ سے یہ دامن اللہ نے چاہا تو کبھی نہیں چھوٹے گا، کبھی نہیں چھوٹے گا انشاءاللہ عز و جل۔ حضور نبی اکرم علیہ السلام نے ارشاد فرمایا، اما تردا ان تکون منی بمنزلت ہارون من موسیٰ۔ حضرت علی رضی اللہ تعالیٰ عنہ فرما رہے ہیں، کیا آپ اس بات پر راضی نہیں آپ اسی طرح ہوں جس طرح حضرت موسیٰ علیہ السلام کے ساتھ حضرت ہارون علیہ السلام تھے؟ فرمایا، الا انہ لا نبوت بعدی، سوائے اس کے کہ میرے بعد کسی نے نبی نہیں بننا، میرے بعد کوئی نبی نہیں آ سکتا۔ نبی اکرم علیہ السلام واضح طور پر فرما رہے ہیں کہ میرے بعد کوئی نبی نہیں آ سکتا۔ مسلم شریف کی یہ حدیث ہے اور کم از کم 5 تابعین نے اس حدیث کو نقل کیا ہے۔ ایک اور حدیث میں حضور فرماتے ہیں، بخاری شریف کی ہے، ان العاقب، میں آخری نبی ہوں۔ خود ایک حدیث کے اندر حضور نے فرمایا، ان العاقب الذی لا نبی بعدی، اور دیگر تابعین نے بھی یہی اس کے معنی اور مفہوم بیان کیے کہ عاقب کہتے ہیں اس ذات کو جس کے بعد کوئی نبی نہ ہو۔ نبی اکرم علیہ السلام نے ارشاد فرمایا، ان المقفا، میں مقفا ہوں۔ مقفا بھی کہتے ہیں، عاقب ہی کے ہم معنی ہیں، اس ذات کو، اس ہستی کو جس کے بعد کوئی نبی نہ ہو۔ ایک اور حدیث پاک میں فرمایا گیا، انا محمد انا احمد والمقفا، میں محمد ہوں، احمد ہوں، مقفا ہوں، میرے بعد کوئی نبی نہیں آئے گا۔ ایک اور حدیث پاک میں نبی اکرم علیہ السلام نے ارشاد فرمایا، مستدرک حاکم نے نقل کیا، امام طبرانی نے موجم کبیر میں نقل کیا، حضور فرماتے ہیں، انا آخر الانبیاء، تمام انبیاء کے میں آخر میں بھیجا گیا ہوں۔ فرمایا، انتم آخر الامم، اور تم سب سے آخری امت ہو۔ نبی اکرم علیہ السلام واضح طور پر فرما رہے ہیں کہ میں آخری نبی ہوں اور تم آخری امت ہو۔ ایک اور حدیث مبارکہ میں فرمایا گیا، یا ایہ الناس انہ لا نبی بعدی ولا امت بعدکم، کہ میرے بعد کوئی نبی نہیں آئے گا اور تم میری امتی ہو اور تمہارے بعد کوئی امت نہیں ہوگی۔ اس حدیث کو بھی امام طبرانی رحمت اللہ تعالی علیہ نے موجم کبیر میں نقل کیا۔ امام ابو داؤد رحمت اللہ تعالی علیہ نقل کرتے ہیں کہ نبی اکرم علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، وَإِنَّهُ سَيَكُونُ فِي أُمَّتِي كَذَّابُونَ ثَلَاثُونَ، کہ میری امت کے اندر 30 جھوٹے لوگ آئیں گے، كُلُّهُمْ يَزْعَمُ أَنَّهُ نَبِيٌّ، ہر ایک یہ دعویٰ کرے گا کہ میں نبی ہوں، مجھ پر ایمان لاؤ، جھوٹا ہوگا۔ فرمایا، وَأَنَا خَاتَمُ النَّبِيِّينَ، سن لو، میں خاتم النبیین ہوں، لا نبی بعدی، میرے بعد کوئی نبی نہیں آنا۔ پیارے آقا علیہ الصلوۃ والسلام اس واضح انداز کے اندر ہمیں آگاہ کر رہے ہیں، خبردار کر رہے ہیں کہ فتنے آئیں گے، دعوے ہوں گے، نبوت کے دعوے دار پیدا ہوں گے، لیکن تم سن لو، میں آخری نبی ہوں، میں خاتم النبیین ہوں، میرے بعد کوئی نبی نہیں آئے گا۔ بخاری شریف کی ایک روایت کے اندر بہت ہی پیارے انداز میں نبی اکرم علیہ الصلوۃ والسلام نے اس معنی اور مفہوم کو بیان کر دیا کہ میرے بعد کوئی نبی نہیں آ سکتا، किसी नबी की गुंजाइश है ही नहीं। हुजूर फरमाते हैं, इन्ना मसली व मसल अल अंबिया, मेरी मिसल और अंबिया की मिसल, यानी बहुत सारे अंबिया आते रहे और मैं भी आया हूं, फर्क क्या है? फरमाते हैं, व मसल अल अंबिया मिन कबली का मसली रजुलिन बना बैतन। इसकी मिसाल भी समझी जाए, एक शख्स ने घर बनाया, फअहसना हु व अजमला हु, बड़ा हसीन और जमील घर बनाया, बड़ा उम्दा घर बनाया, उसके अंदर बहुत अच्छी टेक्निक इस्तेमाल की गई और था भी खूबसूरत। इल्ला मौदिया लबिनतिन मिन ज़ावियतिन फजालन नासु यतूफून बिही व यअजबून लहु। लेकिन क्या हुआ कि इमारत बना दी, दीवारें बन गई, एक दीवार में एक ईंट नहीं लगाई, एक ईंट की जगह बाकी रखी, लोग इधर उधर आते, देखते, ताज्जुब का इजहार करते, क्या बात है, इमारत तो बना दी है लेकिन इस इमारत के अंदर एक पहलू तिछना है, एक ईंट अभी लगी नहीं है, ये इमारत अभी नामुकम्मल है। हुजूर अलैहिस्सलाम हमें खबरदार करने के लिए, हमें समझाने के लिए, हमें आगाह करने के लिए मिसाल बयान फरमा रहे हैं, हिकमत भरे अल्फाज जिक्र फरमा रहे हैं कि एक इमारत जिस तरह बनाई जाए, एक ईंट की जगह खाली छोड़ दी जाए। हुजूर फरमाते हैं, यकूलूना हल्ला वुदियत हाज़िही लबिनतु, कि ये ईंट क्यों ना रखी गई, ईंट रखी जाती ताकि ये इमारत मुकम्मल हो जाती। फरमाया, फअना लबिनतु व अना खातमुन नबीयीन, बिला तशबीह व तमसील माना अर्ज कर रहा हूं। फरमाया कि मेरी मिसाल भी वैसी ही है और मैं खातमुन नबीयीन हूं, इमारत मुकम्मल हो गई। अब उस इमारत के अंदर जो कमी थी, जो एक खला बाकी था, जो एक गुंजाइश रखी गई थी, वो अब पाए तकमील तक मामला पहुंच गया। अब ये इमारत मुकम्मल है, अब जो नबूवत की मंजिल है, अब जो नबूवत का सिलसिला है, नबूवत की जंजीर है, नबूवत की जो किताब है, नबूवत की जो चैन है, उसके अंदर मजीद किसी के आने की कोई गुंजाइश नहीं है। तो इमाम बुसेरी रहमतुल्लाह तआला अलैह इसलिए बयान फरमाते हैं, मुहम्मदुन यौम बअसिन नासी शाफिउना, मुहम्मदुन खातमुन लिर्रुसुली कुल्लिहिम। नबी अकरम अलैहिस्सलाम तमाम के तमाम अंबिया के लिए खातमुन नबीयीन हैं, मोहर नबूवत बनकर आए। आप वो मोहर हैं कि जिसने इस सिलसिले को बंद कर दिया है, आपके बाद अब कोई नबी नहीं आ सकता। अहदीस मुबारक हद तवातुर को पहुंची हुई है। नबी अकरम अलैहिस्सलाम के खातमुन नबीयीन होने का जो माना है, ऐसा माना है कि उम्मत का कभी इसमें इख्तिलाफ नहीं रहा, इन अहदीस का कभी किसी ने इनकार नहीं किया। इजमाई अकीदा यह है कि नबी अकरम हजरत मोहम्मद मुस्तफ़ा अहमद मुश्तबा वो हस्ती और वो ज़ात मुबारक कि जिनका मज़ार पुरनवार सब्ज कुब्बा के अंदर है, वो ज़ात मुबारक आखिरी नबी हैं। आपके बाद कोई नबी नहीं आएगा, कोई पैगंबर नहीं आएगा, कोई रसूल नहीं आएगा। तो जागने की जरूरत है, बेदार होने की जरूरत है, घात लगाने वालों से बचाव की जरूरत है। ईमान के जो चोर हैं वो फैले हुए हैं, वो मुख्तलिफ अंदाज के अंदर गुर्बत का फायदा उठाकर, ना इल्मी का फायदा उठाकर, खास तौर पर जो बैरून ममालिक में लोग रहते हैं, वो उनकी कम इल्मी का फायदा उठाकर हमला जन हो रहे हैं, हमला आवर हो रहे हैं, और इस कोशिश में हैं कि लोगों का ईमान खराब हो। अल्लाह तबारक व तआला हमारा ईमान महफूज फरमाए, हमारी आलो औलाद का ईमान महफूज फरमाए, और नबी अकरम अलैहिस्सलाम की सच्ची पक्की मोहब्बत नसीब फरमाए। और जैसा कि मैंने शुरू में अर्ज किया कि ये जो शेर है 29वां शेर था कसीदा मुहम्मदिया के अंदर, 29 ही अशार थे। आप हमारे साथ रहे, इन 29 सिलसिलों को, 29 अकसात को, 29 प्रोग्रामों को आपने देखा, पसंद किया, आपकी आराएं मुख्तलिफ हवालों से हमें मिलती रहीं, आपका फीडबैक हमें मिलता रहा, आपकी चाहत का शुक्रिया, आपके पसंद करने का शुक्रिया। बात यह है कि हमने कोशिश की कि नबी अकरम अलैहिस्सलाम की सिफात, आपका जिक्र, आपका तस्किरा अशआर के जीवन में मुख्तसर वक्त के अंदर होता रहे। हमारे इस बज़्म को सजाने के लिए, इस प्रोग्राम को आप तक पहुंचाने के लिए बहुत सारे लोगों ने कोशिश की होती हैं। कोई लाइटें लगाता है, तो कोई कैमरा लेकर खड़ा होता है, तो कोई पीसीआर में बैठकर, तो कोई एनसीआर में बैठकर, तो किसी और टेक्निकल अंदाज में, तो कोई मेरी बराह रास्त मामलत करके, तो कोई डायरेक्टर की मामलत करके, यूं एक प्रोग्राम मुख्तलिफ अफराद की मामलत से नशर होता है, पाए तकमील तक पहुंचता है। और इस प्रोग्राम की तैयारी के अंदर न सिर्फ ये कि मेहनत का अमल दखल था, बल्कि मैंने ये महसूस किया कि खलूस और मोहब्बत का भी अमल दखल था। हर एक ने, क्योंकि इस प्रोग्राम का टाइटल ही ऐसा था, प्रोग्राम का उन्वान ही ऐसा था, हर एक ने मोहब्बत से, शौक से काम किया। क्या ग्राफिक वाले हों, क्या एडिट वाले हों, और क्या और जो हमारे डिपार्टमेंट हैं वो लोग हों, हर एक ने बहुत खुलूस दिल के साथ काम किया। अल्लाह तबारक व तआला तमाम के खुलूस को, तमाम की मोहब्बत को, तमाम के प्यार को, नबी अकरम अलैहिस्सलाम से जो लगन है उस लगन को कबूल फरमाए। याद रखिए, मुफ्ती अली असगर के नाम से यूट्यूब चैनल है, उस चैनल पर सिलसिला शान मुहम्मदी की तमाम जो किस्तें हैं वो अपलोड कर दी जाएंगी। अक्सर किस्तें तो अपलोड हो चुकी हैं। आप प्ले लिस्ट के अंदर जाएंगे, प्ले लिस्ट में जाकर बिल्कुल तरतीब के साथ सारे के सारे जो प्रोग्राम है, सारे के सारे जो किस्तें हैं वो आप देख सकते हैं। इस प्रोग्राम की 29 किस्तें हैं, हर किस्त एक नए मौजू पर थी, एक नए जाविये पर थी। इस प्रोग्राम के अंदर प्यारे आका अलैहिस्सलाम की सिफात के जिम्मन में हमने आप अलैहिस्सलाम की मारिफत को जानने की कोशिश की, आप अलैहिस्सलाम को मजीद पहचानने की कोशिश की, आपके बारे में मजीद मालूमात हासिल करने की कोशिश की। और ये कोशिश एक पहली कोशिश के तौर पर लीजिएगा, ये कोई आखिरी कोशिश नहीं है। नबी अकरम अलैहिस्सलाम की जो तारीफ व तौसीफ है वो बेपनाह है कि जिंदगियां खत्म हुई और कलम टूट गए, पर तेरे औसाफ का एक बाब भी पूरा ना हुआ। हुजूर अलैहिस्सलाम बेमिसल बेमिसाल हैं, आपकी सिफात बेशुमार, आपके औसाफ बेशुमार, आपके कमालात बेशुमार, आपके फजाइल बेशुमार। तो फिर कैसे मुमकिन है कि हम चंद प्रोग्राम सुन के आप अलैहिस्सलाम की कमा हक हो मारिफत हासिल कर लें? जरूरत इस बात की है कि सीरत नबवी के ताल्लुक से अपने मुताले को बढ़ाया जाए, किताबों को पढ़ा जाए, और मुस्तकिल ये सिलसिला अपनी जिंदगी के अंदर रखा जाए, अपने मामूलात का हिस्सा बनाया जाए। इससे नबी अकरम अलैहिस्सलाम की मोहब्बत पैदा होती है। प्यारे आका अलैहिस्सलाम का तस्करा पढ़ने से, सुनने से, आपको याद करने से प्यारे आका अलैहिस्सलाम का लगाव पैदा होता है, आपकी ज्यारत की हसरत पैदा होती है, आप अलैहिस्सलाम के दर दौलत पर हाजिरी की तमन्ना पैदा होती है, और मोहब्बत रसूल में इजाफा होता है। और मोहब्बत रसूल हमारा सरमाया है, हमारा खजाना है, हमारा कीमती असासा है। ये असासा हासिल करना चाहते हैं तो नबी अकरम अलैहिस्सलाम का ज्यादा से ज्यादा तस्करा कीजिए। अल्लाह तबारक व तआला हमारा शुमार आप अलैहिस्सलाम के गुलामों में फरमाए। आमीन बिजाहिन नबी अमीन सल्लल्लाहु तआला अलैहि वसल्लम।
मखलूक को मालूम हो क्या उनकी हकीकत, मखलूक को मालूम हो क्या उनकी हकीकत, रब अज़्ज़ व जल जानता है शान मोहम्मद, रब अज़्ज़ व जल जानता है शान मोहम्मद, रब अज़्ज़ व जल जानता है शान